الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم هو الذي خلق لكم ما في الأرض جميعا صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما
اللهم صل على
سيدنا محمد وعلى آل سيدنا وآله وأصحابه وبارك وسلم صلاة وسلام عليك يا رسول الله يا حبيب الله يا نور من نور الله صلى الله تعالى عليك وسلم بیچ میں اگر کہیں کرسیاں خالی ہیں تو آپ اٹھا کر دے دیجیے باہر لوگ کھڑے ہوئے ہیں دیکھو یہ کرسی یہاں خالی ہے ماشاء اللہ کتنی کرسیاں نکل رہی جلدی جلدی یہ کام کرو کم سے کم 15-20 کرسیاں نکل رہی ہاں بس اب آرام سے جو کرسیاں خالی ہیں سڑک کر کے اس کو ہاتھ ڈال دیجیے ماشاء اللہ پھر ایک مرتبہ درود پاک پڑھ
لیجیے
اللہ سیدنا مولانا محمد بن علی الجودہ وسلم صلاةً وسلاماً عليك يا رسول الله صلى الله عليك وسلم. میرے دوستوں اور بزرگوں، اللہ تعالی نے جتنی چیزیں بنائی ہیں، چھوٹی ہو یا بڑی ہو، کمزور ہو یا طاقتور ہو، زمین کی مخلوق ہو یا آسمان کی مخلوق ہو، پہاڑوں پر رہنے والی مخلوق ہو یا دریاؤں میں زندگی گزرنے والی مخلوق ہو، ہر مخلوق کے ساتھ اللہ نے کوئی نہ کوئی حکمت اور مصلحت رکھی ہے. بغیر مصلحت کے اور بغیر حکمت کے کوئی چیز پیدا نہیں کی. اگر آپ کسی چیز کی مصلحت اور حکمت کو نہ جانیں تو صرف اللہ کا یہ فرمان یاد رکھیے کہ دنیا کی ہر چیز پیدا کرنے میں اللہ کی کیا حکمت ہے. ایک حکمت یہ بیان فرما رہا ہے هو الذي خلق لكم ما في الأرض جميعا. اے لوگوں، ہم نے دنیا کی ہر چیز تمہارے لیے پیدا کی. انسان کے فائدے کے لیے ہر چیز پیدا کی. ابھی مچھر اور مکھی بھی تمہارے فائدے کے لیے پیدا کی. دن اور رات تمہارے لیے پیدا کی ہے. چاند اور سورج سب تمہارے لیے پیدا کیا ہے. قرآن ایک جگہ ارشاد فرماتا ہے، اللہ الذی جعل لکم الليل لتسکنوا فیہ والنہار مبصرا. اللہ الذی جعل لکم الليل لتسکنوا فیہ. اے لوگو، اللہ نے رات بنائی. ایک اس کی مصلحت یہ ہے کہ اے انسان، رات میں تو آرام اور ریسٹ لے. یہ ایک حکمت ہے. دن بھر آدمی کام کرتا ہے، محنت کرتا ہے، مشین کی طرح وہ دنیا کمانے میں لگا رہتا ہے. رب نے تمہارے اوپر کتنا بڑا فضل کیا ہے کہ رات بنا دی، اور رات کو تم اگر میٹھی نیند سو گئے تو رات بھر سونا کتنا مفید ہے کہ جو انرجی اور طاقت دن میں کام کاج میں ویسٹ ہوئی ہے، صرف سونے سے وہ پوری انرجی تمہارے بدن میں اسٹور ہو جاتی ہے. انجیکشن لینے کی ضرورت نہیں پڑتی ہے، سلائن لگانے کی ضرورت نہیں پڑتی ہے. رات میں اللہ نے یہ خوبی رکھی ہے کہ دن بھر کی جو انرجی تمہاری طاقت ویسٹ ہوئی ہے، خرچ ہوئی ہے، صرف اللہ کی اس بنائی ہوئی رات میں آرام سے سو جاؤ تو پوری انرجی تمہاری واپس آ جاتی ہے. پھر دوسرے دن کام کے لائق پرفیکٹ ہو کر کے اپنے کام کاج میں رکھتے. اتنا وٹامن کسی چیز میں نہیں ہے جو رات میں اللہ نے وٹامن رکھا. سیرپ پیو، وٹامن بی کمپلیکس پیو، آئرن کھاؤ، یہ دنیا کے تم پرو پرو تین کھاؤ، بورویٹا پیو، ہارلکس پیو، تم کو وہ طاقت نہیں ملتی ہے جو سو جانے سے طاقت ملتی ہے. اس رات کو کتنا پاورفل رب نے بنایا.
और आगे फरमाता
बेशक अल्लाह तुम पर बड़ा फर्ज करने वाला है,
बेशक
ये रात और दिन बनाकर अपना फर्ज तुम पर फरमाए, लेकिन अल्लाह ताला फरमाता वला किन्ना अक्सर अन्नास ला यशकुरून, मेरे बंदों में अक्सर वो लोग हैं जो मेरी इस नेमत पर मेरा शुक्रिया नहीं अदा करते, मेरी नेमत की कदर नहीं करते। रात सो तुमको अल्लाह एनर्जी वेब से अता फरमाता, ये उसका फर्ज है, शुक्र अदा करो। लेकिन आज हमारा हाल क्या है, अपने मुआशरे को देखिए, रात अल्लाह ने आराम करने के लिए पैदा किया है। मेरे जवानों, सड़क पर मारे मारे रात को फिरना ये अल्लाह की नेमत की नाशुकरी करना,
बेशक
रात भर बैठकर गेम खेलना, मोबाइल से आंखें लड़ाना, दोस्तों के साथ हा हा हू हू करना, होटलों में चाय पीना, 3-3 बजे रात को होटलों में मैंने देखा है कि नौजवान ऊधम चौधरी सर मस्तियां करता है। अल्लाह ने फरमाया सोने के लिए मैंने तुम्हें बनाया, ये रात अगर सो जाओ तो चाय से भी वो तुम्हारा मूड फ्रेश नहीं हो सकता जो सोने से होता है,
बेशक
बिरयानी खाने से तुम्हें आसूदगी नहीं होती जो रात में सिर्फ सो जाने से। मुसलमान अल्लाह के फजल की कदर कर, ये रात मेरे लिए बड़ी मुहिम है। एक जगह उसके बाद ऐसा फरमाता है अल्लाह وَسَوَّرَكُمْ فَأَحْسَنَ صُوَرَكُمْ وَرَزَقَكُمْ مِنَ الطَّيِّبَاتِ۔ قرآن فرماتا ہے میں نے یہ زمین کا فرش اس کے لیے بچھایا ہے، فرماتا ہے هُوَ اللَّهُ الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ قَرَارًا، इस जमीन को तुम्हारे लिए जाए सुकूनत और ठहरने की जगह बना दी, ऐसी जगह बना दी है, जमीन इतनी सख्त है कि 200 माले की बिल्डिंग अपने सर पर लेकर खड़ी रहती है, और इतनी नर्म है कि तिनका लेकर उसको कुरेदो तो कुरेदती चली जाती
है।
मैं इतनी सख्त की तुम्हारे पांव छिल जाए, मैं इतनी नर्म की तुम्हारी बिल्डिंग उसमें धंस जाए, ये किसकी कुदरत
है।
इतनी बड़ी बड़ी बिल्डिंग, बिल्डिंग नहीं हिमालय पहाड़ लेकर के खड़ी है, धसती नहीं है, पूरा हिमालय पूरे पहाड़ इस पर कायम है और जमीन अपनी जगह पर अपनी मजबूती का लोहा मनवा रही है। अल्लाह की कुदरत को तो देखो, गौर करो, कुरान फरमाता अफला तदब्बरून, क्यों अपने रब की कुदरत और उसके पावर पर तुम गौर फिक्र क्यों नहीं करते। कहीं के साथ फरमाता है इन्ना फी ज़ालिका लआयतल लिक़ौमिन यतफक्करून, इन्ना फी ज़ालिका लआयतल लिक़ौमिन यतफक्करून, जो सोच समझ वाली फिक्र करने वाली कौम है उसके लिए मेरी इन निशानियों में बहुत बड़ी अलामतें और निशानी। मुझे ये बताना है हर चीज अल्लाह ताला ने हिकमत से पैदा की है, उसकी हिकमत हमें मालूम हो या न मालूम हो, छोटी बड़ी हर चीज। और जब अल्लाह की पैदा की हुई चीजों में ताकत और पावर अगर आपको देखना है तो उस वक्त एक मखलूक को दूसरे मखलूक से लड़ा दीजिए, पावर पता चल जाएगा। दो आदमी हैं, आपको पता नहीं इसमें बड़ा पहलवान कौन है, जिसके पास ताकत और लड़ाई और कुश्ती का बल है, देखने से पता नहीं चलेगा। अखाड़ा खोद दीजिए, दोनों पहलवान को लंगोट पहनाकर अखाड़े में उतार दीजिए, अब देखें कुश्ती लड़ने में कौन गालिब आता है और कौन जमीन पर पसारा जाता है। जो गिर गया वो कमजोर और जो सीने पर बैठकर मुस्कुरा रहा है वो ताकतवर। मुकाबले से कुव्वत और पावर मालूम होती है। मैं अक्सर कहा करता हूं, एक पत्थर का और एक मिट्टी का टुकड़ा दीजिए, बताहिर दोनों लगते हैं कि बहुत ठोस हैं, दबाने से दबते नहीं हैं, बहुत मजबूत हैं, लेकिन अगर इनकी ताकत और पावर देखना है तो सिर्फ आपको इतना करना है कि मिट्टी का जो ढेला है पत्थर के टुकड़े के साथ आप टकरा दीजिए। अब नतीजा क्या निकलेगा? मिट्टी टूट के चूर चूर होकर धूल बन जाएगी और हजरत पत्थर वैसे ही मुस्कुराएंगे, मैं सबसे बड़ा पहलवान। मिट्टी जिसने हिमालय को अपने सर पर लिया, बड़ी बड़ी बिल्डिंगों को अपने ऊपर सहारा और मुझसे जब ये मिट्टी टकराई तो चूर चूर हो गई। समझे? मालूम हुआ कि मिट्टी में वो ताकत नहीं है जो पत्थर के अंदर है, लेकिन पत्थर अगर अपनी ताकत पर फख्र करे तो इसके फख्र का सर चूर चूर करने के लिए किसी लोहार की दुकान से बड़ा हथौड़ा लेकर आइए। उसको आपकी जबान में क्या कहते हैं? हथौड़ी तो छोटी होती है जी,
धन
धन। अब सही बात, धन ला करके मारो, पत्थर की चट्टान है, एक धन मारा तो इस मगरूर का सीना चूर चूर हो
जाएगा।
पता चला कि सारा पावर और ताकत पत्थर के पास नहीं है, रब ने एक ऐसी चीज भी पैदा की है जो पत्थर को हरा दे रही है, पत्थर को शिकस्त दे रही है, वो है लोहा। अब लोहा आपका मिजाज सबसे बुलंद हो गया, पत्थर को मैंने शिकस्त दी, मेरा पावर सबसे ज्यादा है। तो हमारे मौलाना गुलाम मुस्तफा साहब मंजले आदमी पत्थर से कहेंगे, काले हम इतना इतना मत, अल्लाह ने उससे ज्यादा पावरफुल मखलूक पैदा किया और इस लोहे के बड़े टुकड़े को आयरन फैक्ट्री में चले जाइए जहां लोहा जलाने के लिए भट्टी बनाई गई, इस लोहे के टुकड़े को डाल दीजिए, थोड़ी देर में हजरते लोहा का जिगर पानी बन जाएगा। इतना पानी हो गया, गल गया, नाली से बहने लगा, आपका पावर रब्बुल आलमीन ने लोहे से ज्यादा बनाया, इसने लोहे के पत्थर को हराया था और आग ने लोहे के पानी लोहे को पानी बनाकर बहा दिया। अब आग जब आप जलाते हो तो फख्र से ये अपना सर उठाती है, चेहरा लाल लाल लहरा रही है, मैं सबसे ज्यादा पावर, मैं सबसे ज्यादा ताकतवर। लेकिन कुदरत का ऐलान होगा, ऐ मेरी तरफ से पावर और ताकत रखने वाली आए, गुरूर मत कर, मेरी मखलूक में तेरे गुरूर को भी खत्म करने वाली एक ऐसी चीज है। आग लगी किसी के घर में, खुदा न करे लगे, बायो ब्रिगेडियर को आपने फोन किया, आया धूमकल टुन 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 करते हुए, एक के पीछे एक बड़ा सा पाइप निकाला और मोटर का प्रेशर डाला,
और ले करके इस जलते हुए आग के अंगारे पर उसने फुर फुर डालना शुरू किया। थोड़ी देर में इस बड़ी जी का चेहरा कोयला काला बन जाएगा। किधर गया तेरा जोर? आप समझते थे पानी तो हम कुल्ली करकर के पीछ पीछ रूकते हैं, इसके अंदर पावर नहीं है। अल्लाह की कुदरत देखो, आग ने कितना पावर रखा है। जिस आग ने लोहे को हराया था, उस आग पर जब पानी की फुहार पड़ी है तो वो भी काला चेहरा उसका हो गया। पानी बड़ा पावरफुल है, इसमें करंट है, इसमें क्या क्या ताकत अल्लाह हमें रखी है वो हमें मालूम नहीं है। अभी सारे सदानों से पूछो, ये पानी बहुत पावरफुल है। अब पानी कहे मैं सबसे ज्यादा पावरफुल हूँ, तो सूरज मुस्कुरा कर कहेगा इतना गुरूर मत कर, सोमानी लहर से इंसान को तबाह कर दिया है, बड़े बड़े सैलाब से पूरा पूरा शहर वीरान कर दिया। सूरज को अल्लाह ने वो एनर्जी दी है कि ये सूरज रोजाना समुन्दर के सीने पर अपनी गर्म गर्म किरणें बिखेरता है। साइंसदानों से पूछो बताएंगे, रोजाना समुन्दर का लाखों टन पानी स्टीम और भाप बनकर सूरज से खींच लेता
है।
सूरज में वो पावर है कि पानी की सूरत बदल देता है, स्टीम बनाकर ऊपर फेंक देता है, तो सबसे बड़ा पावरफुल है। आप मेरी ताकत है, ऊपर बना बुला लिया, बादल बना दिया, घूमते फिरते हैं। अब समुन्दर में उनको आने की तौफीक भी नहीं होती है। ये किसने किया? सूरज ने। साइंसदानों का ये कहना है जमीन आसमान के तमाम अनासिर में सबसे पावरफुल सूरज है, सबसे ज्यादा एनर्जी अल्लाह ने उसमें रखी है, इससे ज्यादा पावरफुल कोई नहीं। बात समझ में आई? सूरज ने किसको हराया? पानी को। पानी ने किसको शिकस्त दी? आग को। याद रखना, और आग ने किसका पिता पानी किया? लोहे को। लोहे ने किसका सर तोड़ा? पत्थर का। और पत्थर ने किसका कलेजा चूर किया? मिट्टी का। अब ये पावर और ताकत के जरा उतार चढ़ाव को देखो, बेचारी मिट्टी की मिट्टी रही, पत्थर रहा, ये संग गिर भी गया, लोहे ने इसे तबाह किया, लोहे को आग ने बर्बाद किया, और आग को पानी ने और पानी को सूरज। तो मालूम हुआ सबसे पावरफुल अल्लाह की मखलूक में सूरज। समझ में बात आ गई? हेलो हेलो बोल रहा हूँ ताकि अपने घर में जाकर ही वास कर सको कि नबी बशरत ने आज ये हमको समझाया। और बीवी अगर नहीं आई है तो बोलो कम यार मारी डाल ली, सुन वहाँ भी कुर्सी पर बैठ जाना और मुझे बशरत की तकलीर सुनाना, अल्लाह अल्लाह वो भी खुश हो जाएगी। अब मैं आपसे पूछता हूँ, इस भरी कायनात में सूरज सबसे पावरफुल, लेकिन मैं मुसलमान सुन इससे भी एक पावरफुल
है,
इससे भी ताकतवर अल्लाह की मखलूक में है। वो कौन है? वो मेरे आका मौला हमारे मोहम्मद रसूलुल्लाह वसल्लम, उनका पावर ये वहां भी बोलता है हमारे जैसे। तेरा पावर मक्खी पर तेरी कुदरत नहीं चलती है, नाक पर आके बैठ के एक लात मारती है, तू उसको हाथ तमाचा मारता है, तमाचा उसको कुछ लगता नहीं, भाग जाती है, फिर आके दूसरी टांग मारती है, फिर तीसरी मरतबा के बुदबुदी करती है, मुंह खराब करती है, छोटे के मथे पर तेरा कंट्रोल नहीं है और मेरे मुस्तफा के हाथ का कंट्रोल। मौला अली की नमाज़े अशर क़ज़ा हुई, इसके भी हुजूर उनके जानों पर सर रखकर आराम फरमा रहे थे। हजरत अली को जुरअत न हुई कि उठाए, या रसूल अल्लाह उठिए, मैंने नमाज नहीं पढ़ी है। अली के ज्यादा कौन बड़ा नमाजी है? जिनकी नमाज के बारे में कुरान फरमाता है, जब जब अली को देखोगे तो रुकू और सजदा करने वाला पाओगे। वो अली जिन्होंने जिंदगी में कभी एक सजदा पदा नहीं किया है। सुन लीजिए मशरक़े आला हजरत के मानने वालों, देखो अली ने हमें कैसा मशरक़ अता फरमाया। नबी को जगाया नहीं, ख्याल आता रहा उठा दूं, लेकिन मोहब्बत रसूल बोलती रही अली मत उठाना, ये असर की नमाज कज़ा हो जाए पढ़ सकते हो, नमाज मोहब्बत कज़ा हो जाए तो इसे नहीं किया। अली मुर्तज़ा रज़ी अल्लाह ताला अन्हु ने फैसला किया, ऐ सूरज डूबना है डूब जा, मैं उसकी नींद की पासदारी कर रहा हूँ, उसकी मोहब्बत के साए में मुस्तफा को अपने जानों पर इस तरह रखकर सोने का मौका मुझे मिला है जैसे कि कुरान रहर पर रखा हुआ है। लेकिन मौलाए कायनात मूसा के रुखे रसूल की तिलावत कर रहे हैं, सूरज चला जा रहा है, जाता है जा। हजरत अली मुर्तज़ा रजी अल्लाह ताला अन्हो फरमाते हैं, मेरी आंख से आंसू का कतरा टपक गया, एक दम था कि नमाज कज़ा हो गई, आंसू निकला चेहरे पर गिरा, मुस्तफा की आंख खुली। अली क्या हुआ? कहा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम नमाज असर कज़ा हो गई, अब हुजूर जलाल में नहीं आए, फतवा नहीं लगाया, आप पर हुक्म नहीं लगाया। अली ये तुमने क्या किया, नमाज छोड़ दी, मुझे जगाया क्यों नहीं? हुजूर ने ये नहीं फरमाया, बल्कि आज दुनिया को बता रहे हैं एक तरफ अली है एक तरफ नबी है। अली भी पावरफुल है, खैबर का दरवाजा तोड़ के निकाल लिया, जैसे माचिस की गद्दी बच्चे खेलते हैं, मेरे अली के बाजू में वो रब ने ताकत दी थी कि खैबर का वो दरवाजा जिसको 60 पहलवान उठा रहे थे तो नहीं उठ रहा था, मौलाए अली मौलाए कायनात ने उसके कूंडे पर हाथ रख करके यूं झटका दिया तो जैसे कि ताक और मेहराब में माचिस की डब्बी है वो निकल आती है, ऐसे खैबर का भारी भरकम दरवाजा निकल आया। उसको सिर्फ निकाल कर वहीं नहीं छोड़ दिया, यूं उठाकर फेंका तो दूर जा करके गिरा। कैसा पावरफुल मेरे अली हैं, लेकिन नबी ने बताया देखो ये मेरे गुलाम मेरे अली का पावर है और मेरा भी पावर देख लो। अली की नमाज के लिए सूरज से फरमाया निकल, तो सूरज भागते हुए आया, मुस्तफा ने बुलाया, मक्खी तुम भगा नहीं सकते और मुस्तफा सूरज को बुला रहे हैं, अरे बेवकूफ फिर भी उनको अपने जैसा दिखा, और कैसे वो सुन्नी हैं जो उनके पीछे जाते हैं जो नबी को अपने जैसा कहता है। आज से तौबा कर लो, न इनसे रिश्तेदारी करेंगे न इनसे दोस्ती करेंगे।
बेशक बहुत
अगर ईमान बचाना है तो ये तुम्हारे लिए जरूरी है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम सूरज को पलटा रहे हैं, मेरे इमाम इमाम अहमद विश्वास फरमाते हैं सूरज उल्टे पांव पलटे चांद इशारे से होता है, अंधे नजदीक देख लिए कुदरत रसूलुल्लाह। इसके बड़ी और क्या कुदरत हो सकती है? एक सिकंद जो गुजर चुका है, दुनिया की सारी साइंस का जोर और पावर लगा दो, गया वक्त फिर हाथ आता नहीं, एक सिकंद तुम नहीं लौटा सकते। थे और मेरे नबी का वो पावर की पूरी नमाज असर का वक्त लौटा दिया। अभी की नमाज सजा हो गई थी, होने नहीं दिया। अदा कर रहे हैं जनाबे
मौलाए नबी का ये पावर जो सूरज अनासिर में सबसे पावरफुल है, हुजूर का इख्तदार वहाँ चलता है। और ये इख्तदार जो मुस्तफा को मिला है अपने चढ़ीते नूरे नजर पीरे पीना शाह जीना महबूब सुबहानी शहबाज लामखानी सैयदना शेख अब्दुल कादिर जीलानी
वो अता फरमाया है।
बेशक
मैंने इतने बड़े ताकतवर को बुला लिया, बेटा अब्दुल कादिर मेरे फैज से तुमको भी ये ताकत अता
करो।
आला हजरत फरमाते हैं अहद से अहमद और अहमद से तुझको सब कुल मकुन हासिल है। अहद अल्लाह की बात और अहमद जनाबे मोहम्मद रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात। अल्लाह ताला ऐसा फरमाता है कुल हुवल्लाहु अहद। अहद किसका नाम है? अल्लाह का। और दूसरी जगह अपने महबूब के बारे में फरमाता है वही काली सब मरियमा या बनी इस्राइल इज़्ज़ी रसूलुल्लाही इलैकुम मुसद्दिक़न लिमा बैन यदैहि अन्नत्तौरा व मुबश्शिरन बिरसूलिन याती मिन बादि इस्मिहि अहमद। हुजूर का ये नाम अहमद जनाबे ईसा ने अपनी कौम के सामने हमारे आका का दीदार बयान किया। जनाबे मूसा की तकरीर है और हजरत मूसा के हवारीन और हजरत ईसा के हवारीन मजलिसे ईसा रूहुल्लाह में बैठे हैं और जनाबे ईसा तकरीर फरमा रहे हैं। इन्नी रसूलुल्लाह इलैकुम पहले सुन लो मेरा तआरुफ कि मैं अल्लाह का रसूल हूँ। अल्लाह ने मुझे भेजा, मैं कोई मौलाना नहीं हूँ, मुल्ला नहीं हूँ, मास्टर नहीं हूँ, रब ने मुझे रसूल बनाकर भेजा। मुसद्दिक़ल्लिमा बैन यदैया मिनत तौरात और तुम्हारे पास है लोगों मूसा अलैहिस्सलाम की किताब तौरात है, मैं उसकी तस्दीक करता हूँ कि वो अल्लाह की सच्ची किताब है। गुजरी हुई किताब की तस्दीक और आने वाले मुस्तफा के मीलाद का ऐलान। मुबश्शिरन बिरसूलिन याती मिन बादि इस्मिहि अहमद मेरे बाद एक अजीम शान रसूल आएंगे उनकी खुशखबरी सुनाता हूँ उनका नाम अहमद होगा। उनका नाम अहमद होगा। पैदाइश से मिलाद से पहले हुजूर आसमानों पर अहमद नाम से मशहूर थे और जब मिलाद मुस्तफा हो गया तो अब्दुल मुत्तलिब को हुक्म हुआ आने वाले अपने पोते का नाम मोहम्मद रखो। आसमान पर मुस्तफा अहमद है और जमीन पर मोहम्मद मैदान महशर में अहमद का जलवा भी होगा और मोहम्मद का भी जलवा होगा। तो हुजूर का नाम अहमद आला हजरत ने अहद और अहमद फरमाते हैं अहद से अहमद जो पावर मिला है अहद का है अल्लाह का है। किसको मिला है? अहमद को मिला है और हजरत सैयदना मोहम्मद रसूलुल्लाह के जरिए या गौस आपको मिला है। अहद से अहमद और अहमद से तुझको सब उल्म कुल हासिल है या गौस। आप अगर कहते हो जा तो हो जाता है, आप कहें मत हो तो नहीं होता है। अरे उनके हो जाने में कितना पावर है। कई सौ साल का कौवा कब्र में गल सड़ गया था, ईसाई ने आकर कहा ए शेख अब्दुल कादिर
हमारे नबी की ताकत आपकी नबी से ज्यादा है। मेरे पीराने पीर की पेशानी पर फल आ गया, फरमाए तेरे नबी की ताकत ज्यादा है हमारे नबी से। कहा
हाँ।
कैसे? तो कहा कहीं कुरान हदीस में हमने ये नहीं देखा है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने मरे हुए मुर्दे को जिंदा किया,
और तुम्हारे कुरान में मौजूद है कि ईसा मुर्दों को जिंदा करते थे। इसलिए हमारे पैगंबर की ताकत और पावर तुम्हारे नबी से ज्यादा है।
हजरत किराने पीर जलाल में आए और फरमाया, अच्छा नबी के मौजदे पर तू एतराज और क्रिटिसाइज कर रहा? हम तो उनकी नस्ल से कई नस्लों के बाद आए हैं,
500 साल के बाद हमारी पैदाइश हुई। वो कौन सा मुर्दा है वो मैं जिंदा कर
देता। उसने चैलेंज किया पावर का, मेरे पीराने पीर ने उस ईसाई के चैलेंज को कबूल किया। उसने कहा आप जिंदा कर देंगे? हाँ। ले गया कब्रिस्तान में और एक पूरी बोसीदा टूटी फूटी जमीन में धसी सैकड़ों साल की पुरानी कब्र थी, खड़े होकर कहता है इसमें मुर्दा है जिंदा कर दो। तो गौसे पाक फरमाते, जानता ये कब्र किसकी है? बोले नहीं, बोले कब्रान की
है।
मेरे गौसे पाक का घर देख ले वहां भी, मेरे नबी का घर कितना ऊंचा होगा।
ईसाई से कहते देख इसे जिंदा करता हूँ, ये कव्वाली गाते गाते जिंदा हो, आपने ठोकर मारी जिंदा खड़ा हो जाएगा आगे हुक्म से। तो कव्वाल कव्वाली गाते हुए अंदर से
हरे कबीर हरे
खलीफे अशरफुल उलमा नहीं हूँ,
खलीफे मुफ्ती आजम,
खलीफे हुजूर मुफ्ती आजम ही।
वो खुशी में भी जा रहे थे।
ईसाई ने देखा जब उनके शाहजादे में ये ताकत है तो मुस्तफा में कितनी ताकत होगी। कदमों पे गिर गया, कहता है ला इलाहा इल्लल्लाह मुहम्मद रसूल
अल्लाह। और से पाक को भी अल्लाह ने बड़ी ताकत अता फरमाई थी सदके में मोहम्मद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। अब मैंने बताया है ना कि सूरज सबसे ज्यादा ताकतवर और उससे नीचे पानी की ताकत। सुन लिया आपने? अब गौ से पाक की ताकत देखो। बगदाद में बहुत बड़ा तूफान सैलाब आया, जगला में इतना बड़ा सैलाब कभी नहीं आया, आधे बगदाद को उसने तहस नहस कर दिया। फौज जमा हो गई, बादशाह दिल दिला गया, ओलमा और फुकरा मस्जिदों में अजाने दे रहे हैं, दुआएं कर रहे हैं, लेकिन बजला का पानी बिखरा हुआ बगदाद में घुसता चला जा रहा है। जब सब थक हार गए, हुकूमत अपाहिज बन गई, ओलमा ने देखा हमारी दुआएं कबूल नहीं हो रही है, तो सबने कहा आखिरी एक ही नारा है और इसके अलावा कोई चारा नहीं।
क्यों? मस्जिदों के पुकार चुके थे, या अल्लाह गजला के पानी को पीछे कर दे, अल्लाह इस गजला के तूफान से हमको बचा ले। अल्लाह अल्लाह पुकारा, अल्लाह ही सब करता है, लेकिन वसीले के साथ दुनिया को अपनी ताकत का
एहसास से अहमद अहमद से पूछो। अब सारे उलमा बादशाह नियाज मंदाना खानकाहे कादिरिया में आए। खानका ऐसी होती है यहाँ
बेशक,
आजकल तो खानका खामखा हो गई है,
खाली चमत्कार बताते हैं और नमस्कार करते हैं, ये खानका नहीं ये खामखा है। और मेरे होश की खानका कादिरिया में نبی کے معجزے کا اعلان ہوتا تھا، اللہ کی قدرت کا اظہار ہوتا تھا. ان اللہ لا کل شیء قدیر. سارے لوگ آئے مدد مانگنے کے لیے. اس سے غوثِ اعظم سے وہاں بھی ان کو بولتا غوثِ اعظم. غوثِ اعظم کا معنی
بڑے مدد کا،
سب سے بڑے مددگار بولتا غوثِ اعظم. کی یاد ہم کیوں کرتے؟ ارے غوثِ اعظم جب سب سے بڑے مددگار ہے تو خود ہی کہہ رہا ہے. بولے غوثِ اعظم کو غوثِ اعظم نہیں کہنا چاہیے، تو نے کیوں کہا؟ ہم تو کہہ ہی رہے ہیں، تم نے کیوں کہا؟ وہ سو بولتا ہے لیکن سمجھتا ہے. سب سے بڑے مددگار ہیں. جہاں سب کی مدد ختم ہو جاتی ہے وہاں سے میرے غوث کی مدد
ہوتی ہے.
سارے علماء مشائخ نے کہا حضور عروج الجلال بغداد تباہ ہو رہا ہے، مدد فرمائیے. یہ نہیں فرمایا جاؤ غسل کرنا، لا الہ الا انت سبحانک انی کنت من الظالمین کا وظیفہ سوا لاکھ پڑھنا اور پھر دعا کرنا، تم کو اس میں ایک طوفان سے نجات مل جائے گی. اگر یہ سب وظیفے بتاتے غوث پاک تو پورا بغداد ڈوب جاتا. سوا لاکھ کب تک پڑھتے؟ سوا لاکھ کلمہ کب تک پڑھتے؟ اتنے میں تو پورے بغداد میں پانی گھس جاتا. غوث پاک نے فرمایا پانی سے بغداد برباد ہو رہا ہے. کہا ہاں، میری لکڑی کہاں؟ اپنا عصائے مبارک ہاتھ میں لیا. غوث پاک ہمیشہ عصا لے کر چلتے، حضور بھی عصا لے کر چلتے، آج ہمارے علماء بھی عصا لے کر چلتے. ہو سکتا ہے اس سنت کے ادا کرنے ہی میں اللہ ہم کو دین کا سہارا عطا فرمائے. اپنے عصا اٹھایا، نالے میں مبارک پہنا اور سیدھے دجلے کی طرف روانہ ہوئی. پوری پبلک آپ کے پیچھے چلی آ رہی ہے. آج کیا ہونے والا ہے؟ پانی بہ رہا ہے، آگے آ رہا ہے. غوث پاک اندر قدم رکھا. آپ کے عقیدت مندوں نے کہا حضور آگے بہت بڑا گڈھا ہے، حضور آگے نہ بڑھیں. اب سرکار بغداد آج کسی کی نہیں سن رہے ہیں، وہ تو صرف اللہ کی طرف لو لگائے ہوئے آگے بڑھتے جا رہے ہیں، بڑھتے جا رہے ہیں. لیکن پانی کی مجال نہیں تھی آپ کے نالے نے پاک کے تلوے کو بھی تر کر
سکتے.
ایسے چل رہے ہیں جیسے کہ سیمنٹ کے روڈ پر چل رہا ہے. پانی بڑھ رہا ہے، پانی ادھر آ رہا ہے، پیرانے پیر ادھر جا رہے ہیں. ایک جگہ پہنچ کر کے جلال میں فرماتے اپنا عصا مار کر، اے دجلا اگر ہمیشہ رواں دواں رہنا چاہتا ہے، تو چاہتا ہے کہ تیرے اندر پانی ہمیشہ رہے، کبھی خشک نہ ہو، دیکھ میں یہ نشان بنا رہا ہوں، خبردار تیرا پانی اس میرے بنائے ہوئے خطرے کے نشان کے باہر نہیں جانا چاہیے. جیسے ہی آپ نے فرمایا تو پانی کو جیسے ریورس گیئر لگ گیا. تمہاری کار جب ریورس گیئر لگتا ہے تو پیچھے اشارہ کرنے کا، ادھر لے جا، ادھر لے جا، پھر ٹکرا نہ جائے. لیکن میرے ہوش کے دندے نے ایسا ریورس گیئر لگایا کہ پانی تیزی کے ساتھ دجلے کی طرف بھاگنے لگا اور جہاں آپ کا عصا تھا وہاں آ کر کے رک گیا. تاریخ بتاتی ہے کہ دجلہ میں بارہا طوفان آتا ہے، لیکن غوث پاک نے جہاں اس دن نشان لگا دیا، آج بھی دجلہ کا پانی اس نشان سے آگے نہیں بڑھتا ہے. گورنمنٹ بریج کے اوپر جو ندی پر بنتا ہے خطرے کا لال نشان لگا دیتی ہے، لیکن کتنی مرتبہ پانی اس خطرے کے نشان سے اوپر چلا گیا. میرے غوث نے جہاں ڈنڈے کا نشان لگا دیا، آج بھی پانی اس سے آگے بڑھنے کی ضرورت نہیں کر سکتا ہے. یہ کنٹرولنگ پاور کس کے ہاتھ میں ہے؟ جناب غوث پاک کے ہاتھ میں. سورج کو میرے مصطفیٰ نے لوٹایا اور پانی کو غوث پاک نے لوٹایا. سمجھے سورج کو کیوں نہیں غوث پاک میں لوٹایا؟
یہ بھی بتا دیتا ہوں، کیونکہ نبی نے لوٹایا.
غوث پاک ہمیں ادب سکھا رہے ہیں. جو کام نبی نے کیا لوٹانے کا، وہ پاور میں نہیں دکھانا چاہتا ہوں. کہیں کوئی میرا ماننے والا یہ کہہ کر گمراہ نہ ہو جائے کہ غوث نبی جیسے. اگر یہ کہہ دیا کہ غوث نبی جیسے، نبی غوث کر کے تو ایمان چلا جائے گا، ایمان کی حفاظت بھی میرے غوث کر رہے ہیں. اے لوگو، ہم کتنا ہی اونچا اڑیں گے لیکن نانا کی قدرت اور ان کے موزے سے نیچے رہیں گے. سورج کے نیچے پانی تھا، اس پاور فل عنصر کو غوث پاک نے اپنے ڈنڈے سے کنٹرول کیا، مصطفیٰ نے اشارے سے کنٹرول کیا اور غوث پاک نے ڈنڈے سے کنٹرول کیا. دونوں میں تفاوت اور ڈفرینس دیکھ لو، کیسا ادب سکھایا ہے میرے غوث اعظم رضی اللہ تعالی عنہ. یہی تو وجہ تھی کہ پانی میں رہنے والی مچھلیاں شکریہ ادا کرتی. گجلے کے پانی کو باقی رکھنے کا سبب بنا دیا. اگر میری بات نہیں مانے گا تو گجلا خشک ہو جائے گا، تیرے حلق سے ایک قطرہ پانی نہیں رہے گا. گجلا نے مان لیا، کبھی گجلا آج کا خشک نہیں ہوا.
بے شک
ہمارے گجلا خشک ہو گئے لیکن گجلا کا پانی آج تک خشک نہیں ہوا. تو دریا کی مچھلیاں ان کی زندگی کا سہارا غوث اعظم. اگر بجلے کا پانی خشک ہو جاتا تو مچھلیوں کا حال کیا ہوگا؟ لیکن میرے غوث پاک کی یہ کرامت ہے کہ بجلا کا پانی کبھی خشک نہیں ہوتا، مچھلیاں خشک ہیں. ایک مرتبہ بجلے کے اوپر غوث اعظم چلتے ہوئے جا رہے تھے. راجیوں کا یہ پیغام ہے کہ ہم نے دیکھا کہ جیسے بیچ بجلا میں غوث اعظم پہنچے ہیں تو مچھلیاں ادھر سے ادھر سے اچھل اچھل کر کے آپ کے پیر چو رہی ہیں. کوئی آپ کے جبے کا دمن چوم رہی ہے. غوث پاک مچھلیوں کے ہجوم میں دریائے گلا پار کر رہے ہیں. کیا شام کے میرے پیرانے کی مچھلیاں بھی جانتی تھی آج پانی جو گجلا میں ہے پیرانے پیر کا صدقہ ہے. پانی ہے تو ہماری زندگی ہے. اے لوگوں، کم سے کم مچھلیوں سے تو سبق حاصل کرو کہ پروردگار عالم نے پیرانے پیر کو کتنا با خیر اور با برکت بنایا ہے. آج ان کا فیض پوری دنیا میں ہے. اور ادارہ نہیں ہم کر رہے ہیں تو اسی فیض حاصل کرنے کا ایک جذبہ ہے، ورنہ ہماری ادارہمی کے غوث اعظم محتاج نہیں ہے.
بے شک
ہم اکڑی بنا دیں، بریانی بنا دیں، دالچا بنا دیں، میٹھا بنا دیں، کیا میرے غوث پاک اس کے محتاج ہے؟ ارے ان کی دعوت تو کہاں ہے؟ اور آج فرماتا ہے میرے محبوب بندوں کی مہمانی کا انتظام غفور الرحیم نے جنت میں رکھا ہے. یہ اللہ کے محبوب بندے جنت میں جائیں گے. اللہ تعالیٰ فرشتوں کو حکم دے گا میرے مہمان ہیں، میری طرف سے ان کی مہمانی کا انتظام. وہ ہمارے چاول اور بھات کے محتاج نہیں ہیں، ہم ان کے فیض لینے کے محتاج. اس لیے چھوٹے چھوٹے ہم کام کر لیتے ہیں. میں اکثر بیان کرتا ہوں، ہندوستان کا ایک پاور فل امپائر جس کا نام سمراٹ مغل تھا، اس کا نام ہے اکبر بادشاہ. بڑی بڑی مونچھ جیسے بکری کی پونچھ، داڑھی صفا شخص، لیکن تھا حکمران تھا، مغل بادشاہوں میں اس کا نام. شکار کا بڑا شوقین تھا. ایک مرتبہ شکار کرنے آگرہ کے جنگل میں گیا اور شکار کے پیچھے بھاگا بھاگا بہت دور نکل گیا، سپاہی بھی پیچھے پیچھے. بادشاہ کو جب پیاس لگی تو سپاہیوں سے کہا پانی لاؤ. آ گیا پانی، سپاہیوں نے کہا سرکار وہ تو خیمے میں بہت دور ہے پانی وہاں سے لانا پڑے گا. بادشاہ نے کہا دیکھو سامنے دو چار جھوپڑی پھوس کے کچے مکان ہیں, چلو وہاں پانی مل جائے گا وہاں پانی پی لیں. آج بعد بادشاہ غریبوں کی جھوپڑی میں جا رہا مجبور ہے جانے پر, اس لیے کہ پیاس میں جانے دھوتی تھا. جب پیاس لگتی ہے تو کہاں پی رہا ہے وہ یہ نہیں دیکھتا ہے. نیند میں جانے ٹوٹی کھا اور کس کو نہ جانے جات اور بھوک نہ جانے باسی تھا. جب یہ سب چیزیں غالب آتی ہیں تو سب آدمی بھول جاتا ہے. جہاں ناپاک کپڑے دھو بھی دھوتا ہے, کہیں پانی نہیں ہے تو ہی گٹا کر پیتا ہے. آج بادشاہ آگرے کے قلعے میں نہیں جا رہا ہے, ایک غریب رعایا کی جھوپڑی میں پانی لے رہا ہے. دنیا کو بانٹتا تھا, آج پانی مانگنے جا رہا ہے. یہ محتاجی ہے بادشاہوں کی, لیکن میرے آقا میرے بہت محتاج نہیں ہے, سب کو فیض بانٹ رہے ہیں. بادشاہ جب وہاں پہنچا دیکھا فوج سامنے ہے گڈے میں اور بادشاہ آیا ہے. سمجھا نہیں تھا کہ بادشاہ ہے, کوئی بڑا آدمی ہے. اس نے ایک بلینکٹ پھٹا ہوا بچھا دیا اور وہاں کی پوروی زبان میں کہتا ہے بھائی لوگ بیٹھو. بٹھا دیا. سپاہیوں نے کہا کہ ہمارے سردار کو پیاس لگی ہے پانی پلاؤ. بڑے لوگ لگ رہے تھے چہرے موہرے سے. اس کے ہاتھی میں گڑ کا شربت بنایا, مٹی کے برتن میں کٹورے میں بھر کر اور دیا, لو آپ لوگ پیو. سب کو پلایا. اکبر بادشاہ کو آج پہلے دن گڑ کا شربت ملا تھا, تین تین پیالا پی گیا. پیاس بھی لگی تھی, بہت خوش ہوا. سانس میں سانس آئی, دم میں دم آیا. کہنے لگا اس کے ہاتھی سے کہ دیکھ میں آگرے نام جاتی پوچھتا ہے تیرا نام کیا ہے. بادشاہ سے پوچھتا تیرا نام کیا ہے. تو اکبر نے کہا میرا نام اکبر ہے. تو وہاں دیہات میں ہر نام کو بگاڑ کر بولتے ہیں اکبروا, روٹیا, بدھنوا. ایسے بدھنے کو بدھنوا بولیں گے, پانی کو پنیا بولیں گے. اکبر ہے تو بولے اچھا تیرا اکبروا بھار نام ہے. اکبر نے کہا میں دعوت دیتا ہوں آگرہ آنا, وہاں میرا گھر ہے, وہاں آ کر میرا نام پوچھ لینا, مجھ سے ملاقات کر کے جانا. اکبر نے سوچا میری آج اس نے خدمت کی ہے, گڑ کا رس پلایا ہے, یہ اگر آگرہ آئے گا تو اس کو انعام اور اکرام دوں گا. دیہاتی نے پانچ چھ مہینے کے بعد اکبروا بھات یاد کی اور اپنی میڈم سے کہا میں اپنے دوست سے ملنے جا رہا ہوں, کچھ وہاں میری بھابھی کے لیے کچھ موٹری میں بانٹ دے گٹری میں, تو چنے بٹانے اور مولی گاجر جو اس کے کھیت میں ہوا تھا سب ایک پرانے میلے کپڑے میں اس کی بیوی نے بانٹ کر کے کہا لے جائیے. اس نے سر پر رکھا, بانس کا ڈنڈا لیا, ننگے پاؤں چلا چلا کئی کوس چل کر کے آگرہ پہنچا. اب وہ اکبر کا نام تو جانتا تھا, مقام نہیں جانتا. لوگوں سے پوچھا اکبروا بھا کا گھر کہاں ہے. ارے دیکھو مار ڈالے گا تیری دشن, بادشاہ ہے اس کو اکبروا بھا بولتا ہے. لیکن بولتا وہ تو اکبروا بھا ہے, بولو کہاں ہے. لوگوں نے بتایا دیکھو ہے. بولے ہو ہو اتنا بڑا اوپر مکان ہے. گیا گیٹ پر کھڑا ہوا اور وہاں جو سنتری پہرے دار تھے کاٹ بڑوا بھا کے ہم ملنے آئے ہیں, بھیٹ کرے آئے ہیں. کہاں یہ بھتیجہ آدمی میلا سے میلا کپڑا پہنے ہوئے اکبر بادشاہ کو ملے گا. کہاں نہیں ہم تو جائی بھیٹ کر اکبروا بھا کے جا کر کے کوئی بول دے کہ میرا آج دوست آیا. کسی نے کہا پاگل ہے, لیکن خبر پہنچ گئی اکبر بادشاہ کے کوئی دیہات سے آیا ہے اور بولتا اکبروا بھا سے ملنا. وہ سمجھ گیا وہی دیہات میں ہوگا. کہا جلدی اس کو بولا. ساری فوج کے سپاہی سب سوچنے لگے یہ مہینہ کچیلا اور بادشاہ اس کو بلا رہا ہے. गया शाम से हाथ में बांस का डंडा और सर पर गाजर मूली और चने बटाने की बखरी रख कर पहुँचा है और देख करके अकबर बादशाह मोश लगाए हुए मोश टाले हुए ताज पहने शाही तख्त पर बैठा है। बादशाह के कहा बड़वा बात तो बहुत बड़ा आदमी बन हम नहीं जानते रहे कि इतना बड़ा तेरा मकान है और तू इतना बड़ा आदमी है। अकबर ने कहा मुस्कुरा कर आजा मेरे तख्त पर बैठा। मंत्री लोग भी बादशाह के तख्त पर नहीं बैठते थे, आज ये मैला कुचैला देहाती अकबर के पास बैठा हुआ।
क्या बात,
सब नष्ट कर रहे थे, आज ये देहाती को अकबर ने अपने पास बिठाया। ये बिठाया क्यों था? उस देहाती की अकीदत और महब्बत थी, जहाँ गठरी नहीं बैठ सकते थे वहाँ ये देहाती बैठ सकते। उसने गठरी अपने सर से उतारी और कहा बड़वा भा ये थोड़ा सा तोहफा है, भाभी को भेजो घर में, खाएगी पिएगी तेरे बच्चे खुश हो जाएंगे। अकबर बादशाह ने एक सिपाही से कहा ले जाओ जोधाबाई को लेकर के आओ। हो गया, अकबर ने उसको नहलवाया खुलाया शाही लिबास पहनाया जूते खरीदे आ गए थे। अरे ठाट बाट से हो देहाती, अब तो मालूम हो रहा था कि वजीर बन गया। अकबर ने इतना उसको नवाजा और जब वो तीन दिन के बाद घर जाने लगा तो एक बेहतरीन बॉक्स में हीरे जवाहरात चांदी सोने के जेवरात और शाही लिबास खिलते फाकरा सब बंद करके इतना दिया बादशाह ने कि सात पुष्प उसको खाए तो कम न हो। देहाती को घोड़े पर सवार करके सिपाहियों के जुलूस में घर भेजा। मैं अर्ज करना चाहता हूँ मेरे दोस्तों, ये गाजर मूली चले बढ़ाना मत देखो, उसका जुलूस और देहाती की महब्बत देखो। वो मोहताज नहीं था अकबर बादशाह, बल्कि उसने ये हकीर नजराना पेश किया। बादशाह इतना खुश हुआ, इतना दे दिया कि लिबास फाखरा भी पहना दिया और हीरे जवाहरात से उसको माला माल कर दिया, बच्चों के और बीवी के कपड़े दे दिए। आखिर ये क्यों था? हकीर नजराना जब कोई बड़ा कबूल करता है तो उसका सिला बहुत बड़ा
मिलता। पैगाने वाले आलम नारे तकबीर नारे रिसालत।
हमारे न्याज पाक है कि वो से पाक मोहताज नहीं है। हम तो उस देहाती से सबक हासिल करते हैं कि मैले कुचैले बर्तन में हमने फातिहा दे दी, पढ़ने का भी ढंग नहीं है, खाना पकाया है टेस्ट फुल है या कैसा है, लेकिन गौसे पाक बड़ों से बड़े हैं। अकबर तो नहीं दे सकता, मेरा घोड़ा को बता। हमारे ये हकीर कहते उस बारगाह में कबूल हो जाएंगे तो देखना मैदान महशर में जन्नत के तरह हमें पहनाए सजाए जाएंगे और जन्नत के नूरी तख्त पर बिठाया जाएगा। गौसे पाक का करम देखना वहाँ पर। ऐसा मसल के आला हजरत पर चलने वालों, मैं तुम्हें कुछ हदिया देता हूँ और वो जो गौसे से पास की जा रहा हूँ उनको बिना कहते हैं उनकी रुसवाई भी उस दिन देते। आज भी मुँह काला कल तो और काला,
बेशक
कहीं उसको तनाह ना मिलेगी। गौसे पास का मानने वाला उनके दामन करम में छुपेगा। अरे मेरे रसूल तुमको अपने दामन करम में छुपाएंगे। गलत नहीं कह रहा हूँ, हुजूर फरमाते हैं जो मुझ पर दुरूद पाक का नजराना भेजता है, जो सबसे ज्यादा भेजेगा वो सबसे ज्यादा करीब मेरे हुजूर से करीब होने का एक जरिया दुरूद पाक। हुजूर फरमाते हैं अस्सलाह को मेराजुल मोमिन, नमाज मोमिन की मेराज। दूसरी जगह फरमाते हैं उर्रतो अईनी सुशला, मेरी आंखों को ठंडक मिलती है जबकि मेरा उम्मती नमाज
पढ़ता
है। ये सब नजराने हैं, इलाही गौसे पाक का नजराना, दुरूद पाक मेरे रसूल का नजराना, سجدے تم کرو گے رسول پاک خوش ہو جائیں ہوں گے اور جب رسول پاک خوش ہوں گے تو اکبر کا لال قلعہ نہیں ملے گا جنت کا قلعہ ملے گا جس کا ایک ایک دروازہ اتنا بڑا بڑا ہوگا کہ 500 سال تک 500 برس ایک گھوڑا اس چوکھٹ پر جائے تب جا کر کے 500 برس گزر جائے گا وہاں پہنچے گا دروازہ ہمارے محل کا اتنا بڑا بڑا ہوگا اتنا بڑا پلاٹ ہوگا اللہ کا کتنی زمین ہوگی ارے یارو یہ مت سوچو میرے رب کی قدرت ہے کہ سوئی کے ناطے میں پوری زمین کو
سنگے
شہین کر ابھی یہ خیال بھی مت رکھو رسول نے فرمایا اے موٹے موٹے گڈے جیسے زمین آسمان موٹے جائیں گے ہم حق سے بیٹھیں گے ماشاء اللہ گڈے لگا کر کے تکیے دیکھ کر کے قرآن مجید میں جگہ جگہ جنت کی خوبیاں بیان کی گئی ہیں میرے دوست سن یہ ساری چیزیں تمہیں میسر ہوگی اللہ والوں کی صحبت سے اس لیے اللہ فرماتا ہے کونوا صادقین ایمان والو اللہ کے نیک اور سچے بندوں کے ساتھ تم اپنے رابطے کو استوار کرو ان کے ساتھ اگر تم ہو گئے تو جہاں یہ جائیں گے اللہ تمہیں وہاں لے جائے گا رسول فرماتے ہیں جو جس سے زیادہ محبت کرے گا اللہ تعالیٰ میدان محشر میں اسی کے ساتھ اس کا حشر
کروں گا
یزید سے جو محبت کرتا ہے نا یزید کے ساتھ اٹھے گا
جی بے شک
جو اعلیٰ حضرت سے محبت کرتا ہے جو غوث پاک سے محبت کرتا ہے غوث پاک سے اس کے ساتھ اٹھے گا اور ہم اعلیٰ حضرت سے کیوں محبت کرتے ہیں یہ غوث پاک کے ساتھ اٹھیں گے
بے شک
دیکھو منصبت اعلیٰ حضرت نے جو لکھی ہے اور ہم اعلیٰ حضرت کے ساتھ رہیں گے تو ہم کہاں اٹھیں گے ارے ہم بھی غوث پاک کے ساتھ اٹھیں گے اور غوث پاک حضور کے ساتھ اٹھیں گے اور ہم حضور کے ساتھ بھی رہیں گے ہمارا سلسلہ یہاں سے وہاں تک جڑا ہے اس لیے رب فرماتا ہے کونوا صادقین اللہ کے نیک بندوں کے ساتھ وابستہ ہو جاؤ تمہاری زندگی
اس سے در در سے سچ
ہاں اس سے در در سے سچ اور سچ سے ہے مجھ کو نسبت میری گردن میں بھی ہے دور کا
بڑا
تیرا
اللہ
غوث پاک کے ساتھ اپنی محبت کا رشتہ مضبوط کر لوں اور میں اکثر کہتا ہوں یہ نوکیا موبائل سے مت کھیلو اب تو نوکیا شاید بند ہو گیا
ہے چالو
ہے بڑا بڑا آتا ہے اس کو کیا
سیمسنگ
سیمسنگ سیمسنگ نہیں اس کو جو
اینڈرائڈ
اس موبائل کو کیا کہتے ہیں عثمان ہے پہلے آدمی عثمان بنتا تھا موبائل کی عثمان ہوتی ہے کچھ کیلسی بولتے ہیں کچھ عثمان بولتے ہیں کچھ کیا کیا بولتے ہیں مجھے تو نام بھی یاد نہیں ہے چھوٹا سا پرانا اپنی عمر کا ایک موبائل رکھا ہے جب سے استعمال کرتا ہوں غائب بھی ہو جاتا تو مل جاتا پہلے میں دو مرتبہ غائب ہوا مل گیا بریل چیز کہیں ملتی ہے لیکن اللہ تعالیٰ نے وہ بھی پہنچا دیا میں اتر گیا جلگاؤں اور موبائل چلا گیا بھساور وہاں سے ٹی سی نے بھیجوا دیا مولانا کا بھی کل موبائل آئے گا بھونیشور میں اللہ کرے ہزار بہرحال تو ہمارا موبائل بھی کوئی نہیں چورا تھا اگر چور لے جا رہا تو بولتا ہے کہاں یہ بھی ایسی جگہ بھی نہیں ہے یہ بڈھا موبائل کہاں لے کے جائیں گے واپس جائیں گے تو دیکھو اولڈ از گولڈ بڈھے کہیں پر قابض نہیں ہوتے ان کی حفاظت ہر جگہ ہوتی ہے
کیا بات واہ
میرے دوست چوروں کے پاس بھی آتا ہے تو وہ واپس کر دیا کرتے ہیں اس لیے آپ بڈھے مت بننا لیکن اپنے دین اور اعتبار میں بدھوں کے نقشے قدم پر چلنا تو ان شاء اللہ تمہیں کوئی وہاں بھی چورا نہیں سکتا محبت کی کرنسی تمہارے دل کی تجیوں میں بھرتی رہے گی اس لیے اعلیٰ حضرت فرماتے ہیں تیرے غلاموں کا نقشے قدم ہے راہ خدا وہ کیا بھر سکے جو یہ سوراخ لے کے
بہت سے موبائل غوثیہ موبائل.
آپ میں یہ بول رہا تھا میں بھول بھی جاتا ہوں آپ کے موبائل کی تصویر میں بھی. تو یہ نوکیا تھا اور آپ اپنے دل میں غوثیہ موبائل لگا.
سبحان اللہ.
اور غوثیہ موبائل میں ایئرٹیل کی اوڈا کی سم ضرورت نہیں پڑتی. بی ایس این ایل کی تو سب سے خراب. یہ سب سم کی ضرورت نہیں. نیٹ ورک آتا ہے جاتا ہے. تم کو نیٹ ورک آنے جانے کو چھوڑ دو. غوثیہ آدمی سم لگا
لو.
موبائل غوثیہ ہو اور سم قادری ہو جس کا نیٹ ورک کہیں بھی غائب نہیں ہوگا.
بے شک
کبھی نہیں پہنچو گے تو نیٹ ورک پورا پوائنٹ نظر نظر آئیں گے. کبھی پہنچو گے تو سب پوائنٹ نظر آئیں گے. یہ سم بڑی پرفیکٹ ہے. اعلیٰ حضرت فرماتے ہیں قادری سلسلہ یہ سلسلہ تو ذہب ہے. سونے کی کڑی ہے. جس سے ہمارے کلیجوں کے پاس ہے.
بے شک
نسبندی ہمارے سر کا تاج ہے. اور سہروردی ہمارے دل کی دھڑکنیں ہیں. یہ سب ہماری آنکھوں کے تارے ہیں.
بے شک
لیکن اللہ جس کو پاور زیادہ دے دے اس کا معاملہ ہی کچھ اور ہے.
واہ واہ واہ.
مطلب
قسط و بخارا
اور کسی قسط پہ برسا نہیں.
ارے
بہت سی کرامت کا جھالا اور بارش ہر کھیت پر چاہے وہ عراق ہو چاہے وہ اجمیر ہو چاہے سست ہو چاہے بخارا ہو ہر جگہ آپ کی آباران ولایت سے سارے ولایت کی کھیتیاں ہری بھری نظر آ رہی ہے. اس لیے اعلیٰ حضرت ڈھونڈ کر فرماتے ہیں مزرعے کشت ہو بخارا ہو عراق و اجمیر کون سی کشت پہ برسا نہیں
جانا.
ہم کسی بارگاہ قادری کے ادنا فقیر ہمیں یقین ہے وہ کریموں کا دربار ہے.
بے شک بے شک.
اور کریم کبھی اپنے بھکاریوں کو ڈانٹ کر بناتا نہیں ہے. وہ اگر دو روپیہ مانگتا ہے تو اسے بیس روپیہ دیتا ہے. اس کا نام ہے کرم. واہ کیا جود و کرم ہے. شہ بتا تیرا نہیں سنتا ہی نہیں مانگنے والا تیرا. اے سنیوں سنیوں کے مسلک پر کھلم کھلا قائم و دائم رہنا اور نماز پڑھتے رہنا. نیاز کر لیا اور نماز لائے. غوث پاک کو یہ نیاز پسند نہیں ہے. کان کھول کر کے سن لینا. اجمیر شریف کے چادر پر چادر چڑھا رہے ہیں. چادر پر چادر چڑھا رہے ہیں. خواجہ صاحب چادر کے محتاج نہیں ہے. ہاں جب وہ چادر چڑھا کر شاہجہاں مسجد میں خلوص سے سجدہ کرتا ہے تو غوث پاک اس کی چادر سے
غریب نواز
اس کی چادر سے بھی خوش ہو جاتے ہیں. پھول ڈال دینا یہ تمہارا حوصلہ ہے عقیدت ہے. لیکن پھول ڈال رہے ہو اور پھر سجدہ کرو تو جنت کا پھول غریب نواز. اپنی ریت بدلو. اپنا انداز بدلو. اپنی زندگی کے لیل و نہار کر لو. ولیوں سے محبت ہے تو ولیوں کے دیے ہوئے پیغام کو کلیجے سے لگاؤ اور اس پر عمل کرتے ہوئے آگے بڑھو. اور ایسے پیر کی تلاش کرو جو شریعت کا پابند.
سبحان اللہ.
بہت
آج سب سے بڑا مرض اور سب سے بڑی بیماری گمراہی کی یہ ہے. جو آیا سٹے کا نمبر بتا دیا. بولے پہنچے گا باپو. تیری بیٹی کو تیری لڑکی کو تیری بیوی کو بیٹا ہوگا. ہو گیا بیٹا. پہنچے گا باپو. ارے بیٹا بتا دینا ایک چمتکار بتا دیں اس کو جو شریعت کا پابند نہیں ہے اور اس قسم کے شوبے بتاتا ہے وہ کرامت نہیں ہے چمتکار ہے.
بے شک.
اور ہم ایسے چمتکار کو ہم تو نہیں دوسرے نمسکار کرتے ہیں. ہم تو ادھر منہ کر کے بھی نہیں دیکھتے.
بے شک.
ابھی حضرت مولانا نے بتایا غوث پاک کے پیر کے پیر کے پیر کے پیر کے پیر کے پیر حضرت جنید بغدادی وہ فرماتے ہیں وہ لوگ مسخرے ہیں جو شریعت کو چھوڑ کر کے طریقت کا راستہ چلے. آپ فرماتے ہیں کہ دیکھو شریعت بال کی طرح اور طریقت مانگ کی طرح.
بے شک.
آپ سچ بولو مانگ کس کے سر میں نکلے گی.
جس کے سر میں بال ہو.
ओपन प्लाट गंगा, कंधा में कंधे का भाप लेकर खुलसता रहे। देख मेरी मांग कितनी अच्छी है, देख अगे तो लाल पानी बहेगा, मांग नहीं निकलेगी। मांग अगर खूबसूरत निकालना है तो घने बाल पहले उसका इंतजाम करें।
बेशक
जितने बाल घने रहेंगे उतनी हसीन मांग निकलेगी।
वाह,
आला हजरत फरमाते हुजूर की मांग के बारे में, हुजूर के बाल बहुत घने थे। फरमाते हैं लैलतुल कद्र में
मतलौल
फज्र हक मांगी
इस्तकामत के लाखों सदा।
जुनैद कद्दाफी फरमाते हैं शरीयत बाल की तरह है और तरीकत मांग की तरह।
बेशक
जिसके अंदर शरीयत के जुल्फे मुअम्मल होगी वही तरीकत का रास्ता और मांग नजर आए।
बेशक बेशक
जो शरीयत क्या उसकी तरह के बाल ही नहीं है उस गंजे पीर के चकले में तरीकत की मांग कहां से तुम तलाश कर रहे। ईखया लस्तो जुनू, ईखया लस्तो वहां लस्तो जुनू। ऐ लोग पीर ऐसा बनाओ जो शरीयत का पाबंद हो और शरीयत की पाबंदी के साथ अगर वो हवा में नहीं उड़ता है खुदा की कसम सच्चा पीर है।
बेशक
पानी पर नहीं चढ़ता है शरीयत का पाबंद है वो सच्चा पीर है। और पानी पर चले अंगारा भका भक खाए और ब्लेड मुंह से निकाले सांप पकड़ पकड़ के खींचे बोले वो बहुत पैर पहुंचेगा बापू है और नमाज एक वक्त की नहीं पड़ता मारो एक लाख हमें ऐसे पीर की जरूरत नहीं है जो मुंह से सांप निकाले अंगारा खाए पानी पर चले। हमें उस पीर की जरूरत है जो रसूली शरीयत का रास्ता चले और जन्नत तक पहुंचाए और जन्नत से पहुंचा कर मुस्तफा का दीदार
करे। और सुनने के मूड में
औरत यहाँ पर मौजूद होगी
ना। हाँ, है तो भी।
औरतें अगर संभलती है ना तो पूरा मोहल्ला गांव संभल जाता है। एक वाकया है एक गांव था छोटा सा वहाँ एक ऐसे घोड़सड़ हुआ पीर पहुँच गया जो बेग उठा करके मरीज हो जाओ जी मरीज हो जाओ जी बैग बैग तुम भी लगा लो जड़ी बूटी वाले घूमते हैं ना ऐसे आजकल पीर घूमते हैं। पहुंचा एक दो उसने चमत्कार बताया बेचारे गांव के सीधे साधे सब आए सब छू गए बहुत बड़ा बापू आया और वहां पर उसके रहने सहने का इंतजाम कर दिया गया। रफ्ता रफ्ता पूरे गांव के मां औरत बच्चे सब उसके मुरीद हो गए और बेटा के तो मेरी राजधानी हो गई। लेकिन पूरे गांव में एक औरत पढ़ी लिखी थी चाहे वो सजता के मदरसे से पढ़ के पड़ी थी या पढ़ के आई थी लेकिन थोड़ी इसमें शरीयत जानती थी। उसके शौहर ने कहा पूरा गांव बापू का मुरीद हो गया है आप तो बापू नहीं बोलते ना
गुजरात वाले बोलते
गुजरात वाले बापू बोलते पीर साहब लोगों को बापू बोलते हैं बहुत पहुंचेगा बापू आया है
बाबा यहाँ बाबा बोलते हैं बाबा बोलते हैं
बाबा आया है चल मुरीद हो जा। तो उसने कहा मैं तो नहीं मुरीद होती बहुत समझाया कई दिन समझाता रहा लेकिन मुरीद नहीं। एक दिन क्या हुआ बाबा साहब बैठे थे और सारे मुरीदी सर झुकाए बैठे थे बाबा साहब बोलते सब लोग चौधरी खाकर बोलते हैं सरकार क्या हुआ सरकार क्या हुआ। अरे क्या हुआ पूछ रहा है आज तो गजब हो गया था काबे का दरवाजा खुला था कुत्ता भूस रहा था मैं मेरी नजर पड़ गई तो मैंने उसको कहा अगर घुस जाता तो पूरा काबा उसको घुस देना पड़ता। वाह 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 सुभान अल्लाह क्या पहले पहुंचेगा बाबा पूरे गांव में चर्चा हो गया हमारे बाबा की नजर इतनी दूर तक पहुंचती है काबा देख रहे हैं कुत्ते को देख रहे हैं और कोई वहां जाहिल कोई हाजी था भी नहीं कि वो पूछता कि बाबा हर वक्त लोग सैकड़ों हजारों आदमी वहां तवाफ करते हैं और सारे गेट के ऊपर हमेशा पुलिस वाले रहते कुत्ता घुसेगा कैसे
मक्के में होता भी नहीं
और मक्के में तो मैंने कुत्ता आज तक देखा ही नहीं बिल्ली है कुत्ता नहीं है नजर ही नहीं आता कुत्ता जितने आदमी हमसे पूछ लो
کسی نے کرتا دیکھا ہے؟ آپ نے دیکھا
ہے
ہی نہیں وہ کرتا. وہ آئے گا کدھر سے؟ کیا یہ بھگوان لے جاتا
پھر دروازہ اتنا بولو
بولے بہت لوگ جا کر کے نوجوان اپنی بیوی سے کہا رہے اللہ کی بندی اب تو مرید ہو جا. بولے کیا ہوا؟ ارے بابا تو ایسا پہنچے گا ہے کہ کتا گھس رہا تھا کعبے میں تو یہاں سے انہوں نے ہکالا. اب اس بیچاری پڑھی لکھی وہ بھی مجبور ہو گئی. جب ایسی بڑی کرامت ہو گئی ہے تو چلو آج عشاء کے بعد بابا کی دعوت کر لو. وہ آئیں گے کھانا کھلاؤں گی اس کے بعد ادب سے بولی تو جاؤں گی. خوشی خوشی گیا. بولے بابا آج وکٹ گر گئی ہے. ایک بچی تھی وہ بھی گر گئی. کیا ہوا؟ بولے آج میری میڈم مرید ہونے کے لیے تیار ہے لیکن عشاء کے بعد آپ تشریف لائیے. دعوت ہے کھانا وانا کھانے کے بعد مرید ہوگی. ٹھیک ہے؟ تو یہ بیچارہ کبھی نماز پڑھتا نہیں تھا پیر صاحب. مغرب کس کو کہتے ہیں؟ عشاء کس کو کہتے ہیں؟ مغرب سے پہلے پہنچ. عورت بولتی ہے ابھی تو عشاء کا وقت بھی نہیں ہوا ہے, یہ اتنی جلدی پہنچ گیا. مغرب کہتا بابا ابھی عشاء کا وقت بھی وقت بھی نہیں ہوا ہے. اس کو وقت بھی نہیں معلوم. نے کہا اچھا جب بابا اتنا پہنچے ہوا آ گیا ہے تو مٹن بناؤں چکن بناؤں یہ پراٹھا. اس میں بہت دیر لگی اور حضرت کو اتنی دیر بٹھا کر رکھنا اچھا نہیں ہے تو مونگ کی کھچڑی اس نے بگھاڑ کر کے بنا دی اور ایک تھالی میں بیچ میں ایک پیالے کے اندر اصلی گھی اس کے اوپر ڈھک کر اور اوپر سے ہر طرح سے کھچڑی اس کے اوپر ڈھک کر کے کہا بابا سے لے جاؤ کھلا دو. کشت میں کھچڑی آئی بابا کے سامنے رکھی گئی. مرید بولتا حضرت بسم اللہ. بابا ایسے دیکھ رہے ہیں ایسے دیکھ رہے ہیں. حضرت کیا دیکھ رہے ہیں؟ ابھی کچھ تو دالچا لے کے آ, اچار لے کے آ, پاپڑ لے کے آ, کوئی ایسی چیزوں کی ملا کر کے کھاؤں. سوکھی سوکھی کھچڑی لا کے رکھ دیا کیا؟ سوکھی چڑھائی کروں گے. اور اپنے پردے کے پیچھے بیٹھی اپنے شوہر سے کہتی ماں کمر پر کیسا پیر ہے دھونی؟ کاغے کا دروازہ نظر آیا, کھچڑی کا پیالہ بھیجا نظر نہیں آ رہا. پیر صاحب نے سن لیا کہ میری تو آج روٹیاں ڈوب گئی, آٹا ڈوب گیا اور شوہر کھڑا ہو گیا. بولے کہیں مارتا تو نہیں. چل کر کے بابا بھاگا اور وہ جو کھچڑی کی تھالی تھی وہ الٹ گئی, گھی ندی کی طرح بہنے لگا. مرید نے کہا بابا مرید آئیے تو کم سے کم کھانا تو کھا لے. بولے گئے ہر تیرا کھانا جائے جہنم میں. جان بچی اور لاکھوں پایا, گھر سے بدھو گھر کو آیا, جتنی کھچڑی بھاگا دیہات اس نے چھوڑ ہی دیا. پھر کبھی نہیں آیا. جب لوگوں کو پتا چلا کہ ایسا ایسا واقعہ ہوا ہے تو لوگوں کی آنکھیں کھلی. اس ایک عورت کی وجہ سے پورے دیہات کے لوگوں نے اس کی بیعت توڑی اور اچھے تیر سے پھر وہ بولی. ایک عورت سنبھلتی ہے سماج کو سنبھال لیتی ہے. میرے لوگ ان عورتوں سے ہمارے سماج کو بڑی تقویت ملتی ہے. میری بہو بیٹیوں اور میری ماں اور بہنوں ان میں دین حاصل کرو اور شریعت کے پابندی والے پیر کو تلاش کرو. تم اگر سنبھل گئی تمہارا سوچ بھی سنبھل جائے گا اور ہمارا سمجھ بھی سنبھل جائے گا. میں اپنی ماں بہنوں سے کہتا ہوں شریعت کی پابندی کرو, تلاوت کرو اور نمازیں ادا کرو. وہ سے پاک کی تجلیات تمہارے گھر میں خود چمک اٹھے گی. اللہ تعالیٰ ہماری ماں بہنوں کو بھی یہی ذوق اور شوق عطا فرمائے. وہ ہمارے گھر میں گڑبڑا کھڑے ہو کر سلام
سب کے پیٹ کا یہ پروگرام تھا.